नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार लिएर उपस्थित भएको छु म यशोदा अधिकारी। आज मिति 2078 साल भदौ 30 गते बुधबार, तदनुसार सन् 2021 सेप्टेम्बर 15 तारीक, नेपाल सम्बत 1141। राष्ट्रिय ढुकुटीमा पैसा भएर पनि पहिलो पटक सरकार बेखर्ची हुने भएको छ। मुलुकभरि रासायनिक मलको अभाव भई किसानहरू चिन्तामा पर्ने भएका छन्। 13 राष्ट्रिय जनगणना आजबाट शुरू हुँदैछ। यी लगायतका प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा सम्प्रेषण गरेका छन्। कान्तिपुर दैनिकले असक्षमताको अर्को कीर्तिमान बजेट होलिडे शीर्षक दिएर खबर लेखेको छ। प्रमुख राजनीतिक दलहरूबीच संसदमा जारी द्वन्द्वका कारण नेपालमै पहिलो पटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ। सरकारले उद्योगी व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ, तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन। प्रतिनिधि सभाले बजेट सम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको हो। संवैधानिक व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ 15 गते अध्यादेश मार्फत ल्याएको बजेट बुधबारसम्ममा संसदबाट अनुमोदन गरिसक्नुपर्छ, तर प्रतिनिधि सभा बैठक असोज 7 गतेसम्मका लागि स्थगन गरिएको छ। अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफल प्रक्रिया प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण अघि बढ़न नसकेको हो। यस्तो अवस्थामा बुधबार रातिबाट हामी चेक काट्न सक्दैनौ, अर्थ सचिव मधु मरासिनीले भने। सार्वजनिक खर्च गर्ने बाटो छैन, यो आम जनतासम्म असर पर्ने कुरा हो। जतिसक्दो चाँडो बजेट पास गरिदिनुहोस् भन्ने अर्थ मन्त्रालयको आग्रह रहेको छ, अर्थ सचिव मरासिनीले भने। सार्वजनिक खर्च प्रणालीका जानकार अधिकारीहरूका अनुसार बुधबार रातिसम्म बजेटको अन्यलबारे कुनै निर्णय नभए सार्वजनिक निकाय बन्द गर्नुपर्ने र मुलुक बजेट होलिडेतर्फ जानेछ। अमेरिका मा 3 वर्ष अघि बजेट पारित नभएर त्यहाँका सबै सरकारी कार्यालय बन्द गरिए जस्तै अवस्था सिर्जना भएको छ। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने कार्यक्रम सहित बजेट पेश गर्दा संसदले विमति जनाउँदै तोकिएकै मितिमा बजेट पास गर्न दिएन। त्यसपछि सार्वजनिक खर्च गर्न नमिलेर 35 दिनसम्म सरकारी कार्यालय बन्द भएका थिए। बुधबार रातिबाट नेपालमा पनि यस्तै हुने पूर्व अर्थ सचिव रामेश्वर खनाल बताउँछन्। उनका अनुसार नेपालमा बजेट प्रणाली शुरू भएको 70 वर्ष इतिहासमा यस्तो घटना दुई पटक सिर्जना हुन खोजेको थियो। असक्षमताको अर्को कीर्तिमान बजेट होलिडे शीर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर लेखेको छ। 10 अध्यादेश निष्क्रिय खोप आयातमा अडचन उपशीर्षकमा कान्तिपुर दैनिकले अर्को खबर लेखेको छ। औषधि ऐन सम्बन्धी अध्यादेश निष्क्रिय हुने भएपछि कोरोना विरूद्धको खोप खरिद र आयात प्रक्रिया झन्झटिलो हुने भएको छ। अघिल्लो सरकारले सहज खोप आपूर्तिका लागि औषधि ऐन संशोधन गरेर अध्यादेश ल्याएको थियो। संसदमा पेश भएको यो अध्यादेश बिहिबारबाट निष्क्रिय हुँदैछ। संविधानको धारा 114 अनुसार अध्यादेश सक्रिय राख्न संसदको दुवै सदनले स्वीकृत गर्नुपर्छ। अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ। साउन 3 संसदमा पेश भएको यो सहित 10 अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि नबढ़ाइएका कारण बिहिबारदेखि स्वतः निष्क्रिय हुने भएका छन् कान्तिपुरले मुख्य खबर लेखेको छ। त्यस्तै गरी यसै सन्दर्भलाई आजका अधिकांश पत्र पत्रिकाले मुख्य खबरका रूपमा प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकले बजेट प्रतिस्थापन विधेयक समयभित्र पारित नहुने, असोज 4 गते बाँकी प्रक्रिया अघि बढ़ने शीर्षकमा खबर लेखेको छ भने भोलिदेखि बजेट होलिडे शीर्षक दिएर नयाँ पत्रिका दैनिकले खबर लेखेको छ। इतिहासमा पहिलो पटक बजेट होलिडे शीर्षकमा राजधानी दैनिकले खबर लेखेको छ भने राष्ट्रिय ढुकुटी ठप्प हुँदै शीर्षकमा अन्नपूर्ण पोस्टले खबर लेखेको छ। देशभरका सबैवटामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा 1,10,000 भन्दा बढ़ी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल 6,743 अधिवेशन पूरा हुँदा त्यहाँबाट 1,10,000 भन्दा बढ़ी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले ओडाको निर्वाचनबाट पार्टीको ओडा अध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन हुने जानकारी दिनुभयो। कांग्रेसको विधान अनुसार 150 भन्दा बढ़ी क्रियाशील सदस्य भएको ओडाबाट 15 क्षेत्रीय प्रतिनिधि र एक ओडा सभापति गरी 16 जना चयन हुनेछन्। ओडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधि सरह महाधिवेशनमा प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान रहेको छ। ओडा अधिवेशनले ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ। त्यस्तै ओडाबाट 1,00,000 भन्दा बढ़ी प्रतिनिधि चयन हुँदै कांग्रेसको 14 महाधिवेशन शीर्षकमा गोर्खापत्रले खबर लेखेको छ। 67 जिल्लामा विवाद मिल्यो उपशीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। नेपाली कांग्रेसको 14 महाधिवेशनको प्रक्रिया अन्तर्गत हालसम्म 67 जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ। मंगलबार थप 10 जिल्लाको विवादको किनारा लगाएको कांग्रेसले जनाएको छ। अब 10 जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी छ। गोर्खापत्रले आज खबर लेखेको छ। प्रधानमन्त्री देउबा र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य शीर्षकमा आज नयाँ पत्रिकाले खबर लेखेको छ। सदाचारको नीति अवलम्बन गरेको दावी गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले पद धारण गरेको 35 दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। एकै दिन पद तथा गोपनीयताको शपथ लिएका 4 मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको छ। आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। बाह्रौं राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत बुधबार घर तथा परिवार सूचीकरण शुरू हुँदैछ। त्यसका लागि केन्द्रीय तथ्याङ्क विभागले 8,500 सुपरिवेक्षक खटाएको छ। सूचीकरणमा घर परिवारमा अक्सर बसोबास गर्ने सदस्य, महिला पुरूष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या समेत भरिनेछ। 77 जिल्लामा एकसाथ घर तथा घर परिवारको सूचीकरण हुनेछ। विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने सुपरिवेक्षकले प्रत्येक घरमा विवरण भर्नेछन्। घर परिवारको खाता रहे नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए नलिएको विवरण लिइनेछ। व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पंक्षीको संख्या समेत उतारिनेछ। त्यसै गरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कला कारखानाको समेत विवरण लिइनेछ। सूचीकरण असोज 18 भित्र सकिने विभागले जनाएको छ। धारिक तालिका अनुसार मूल जनगणना कार्तिक 25 गतेदेखि मंगसिर 9 गतेसम्म हुनेछ। त्यतिखेर 39,000 गणकले प्रत्येक घर परिवारमा मूल प्रश्नावली सोध्ने गर्छन् भने सुपरिवेक्षकले प्रत्येक ओडा कार्यालयमा गई सामूहिक प्रश्नावली भर्ने गर्छन्। जनगणना आजदेखि घर तथा परिवार सूचीकरणसँगै तेस्रो लिंगीलाई समेत समेटिने शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। श्रोता, तपाईँ यतिखेर कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14 हास डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नागरिक दैनिकले मुलुकभर रासायनिक मल अभाव, किसान मारमा उत्पादन घट्ने चिन्ता शीर्षकमा अग्रपृष्ठमा खबर लेखेको छ। धानमा टप ट्रेडिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घण्टौं लाम बसेर किसानले माग अनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित भएका छन्। समयमा मल राख्न नपाएर अपेक्षित उत्पादन हुँदैन भन्ने उनीहरूको आशंका छ। राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारले फितलो तयारीले रासायनिक मल अभाव भएको हो। धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। पूर्व अध्यक्ष अधिकारीले भने किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन्। सम्बन्धित निकाय जवाफदेही नहुँदा वर्षेनी धान रोप्ने र गोड्ने बेलामा मल अभाव हुने गरेको अधिकारी बताउँछन्। मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्व बोध भएन। उनले भने हुँदै नीतिगत समस्या देखाएर पन्छिने पन्छाउने काम भएको छ। सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिन सक्छ। सरकारले जेठ पन्ध्रमा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमताको प्रदर्शन हो अधिकारीको आरोप छ। रासायनिक मल आयात गरेर आपूर्तिको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेशनसँग पुरानो स्टक रित्दै गएपछि किसानले मल पाउन छाडेका छन्। अहिले मुलुकमा 8,664 मेट्रिक टन मात्र रासायनिक मल मौजादा रहेको कृषि तथा पशुपति विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार युरिया 3,345 मेट्रिक टन, डीएपी 2,235 मेट्रिक टन, पोटास 3,084 मेट्रिक टन मौजादा छ। धान गोड्दा युरिया मल प्रयोग हुने भएकाले उच्च माग भएको हो। मुलुकभर रासायनिक मल अभाव, किसान मारमा उत्पादन घट्ने चिन्ता शीर्षकमा आजको नागरिक दैनिकले अग्रपृष्ठमा खबर सम्प्रेषण गरेको छ भने यसै सन्दर्भलाई नयाँ पत्रिकाले अर्थ पृष्ठमा किसानले एक महिनापछि मात्रै मल पाउने, भदौबाट वितरणमा गर्ने गरी 1,10,000 टन युरिया ल्याउने ठेक्का पाएको जोशी बीज हाउसले मल नल्याएपछि देशभर चरम अभाव शीर्षकमा खबर लेखेको छ। मुलुकभर मलको चरम अभाव भएको छ। धान गोड्ने बेला देशभरका किसानलाई युरिया र डीपीए वितरण गर्न सरकार असक्षम भएको हो। भदौ असोज र कार्तिकका लागि कम्तीमा 1,00,000 टन मल आवश्यक पर्छ, तर सरकारी अनुदानमा रासायनिक मल वितरण गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनका गोदाम यति बेला रित्तै छन्। 40,000 टन युरिया आउँदै भए पनि त्यो एक महिनापछि मात्रै मुलुकभित्र वितरण शुरू हुने भनिएको छ। रासायनिक मल आपूर्ति र वितरण गर्ने प्रमुख संस्थान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा सोमबारसम्म 33,045 टन युरिया मल रहेको जनाइएको छ। किसानले एक महिनापछि मात्रै मल पाउने शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर लेखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको 60 दिन भएको छ। 29 असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि 5 मन्त्रीकै भरमा चल्दै आइरहेको छ। सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि 29 असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्। देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए। पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि 5 नै मन्त्रीका भरमा सरकार चलाइरहेका छन्। त्यसमा पनि 1 भने राज्यमन्त्री छन्। प्रधानमन्त्री सहित गर्दा 6 सदस्यीय मन्त्रीमण्डल कायम रहेको छ। मन्त्री परिषदले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दै गएको छ। प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढ़ेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटक पटक शीर्ष नेताहरूलाई आग्रह समेत गर्दै आएका छन्। उनले गत बिहिबारबाट भने निरन्तर जसो गठबन्धन बैठकमा मन्त्रीको सूची दिन नेताहरूलाई आग्रह गरिरहेका छन्। मंगलबार समेत प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सरकार विस्तारबारे छलफल गर्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न पठाएका थिए। खड्काले दाहालसँग माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए। प्रधानमन्त्रीले मन्त्रीका लागि गठबन्धन आबद्ध दलका नेतासँग पटक पटक नाम मागिसक्नुभयो। उहाँहरूलाई आफ्नो आन्तरिक किचलो र व्यवस्थापनको विषयलाई सरकारमा जोडेर ढिला गरिरहनु भएको छ। कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले भने गठबन्धन सरकारको 60 दिन, 4 मन्त्री र 1 राज्यमन्त्रीको भरमा सरकार, मन्त्री परिषद विस्तारमा पावर सेयरिङ सकस शीर्षकमा राजधानी दैनिकले मुख्य खबर लेखेको छ। कुनै सामान्य व्यक्तिले आफन्त, नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन मुख्य कारण देखिएको छ। सात प्रदेशमा भएका 25 सामूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेशनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको छ। नेपालमा एक व्यक्तिबाट 6 हत्या भएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2075-76 2078-79 करिब 4 वर्षको अवधिमा सामूहिक हत्याका 25 घटना दर्ता भएका छन्। ती घटनामा 11 बालक, 5 बालबालिका र 25 महिला र 27 पुरूष गरी 68 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रवक्ता वसन्त कुमार कुँवरका अनुसार डिप्रेसनपछि सामाजिक विभेद र पारिवारिक दुर्व्यवहार अर्को कारण हुन्। आर्थिक विचलन, अवैध यौन सम्बन्ध, लागू औषधका कारण पनि समाजमा यस्ता घटना हुने गरेका छन्। सुन्दा पनि जो कोहीको आङ सिरिङ हुन्छन्, डरले शरीर लगलग काम्छ। उहाँले थप्नुभयो, कतिपय अभियुक्त घटना गराइसकेपछि पक्राउ नपरुञ्जेल निर्धक्क भएर हत्या घटना स्थल वरिपरि नै घुमिरहेका हुन्छन्। डिप्रेसन पीड़ितबाट आफन्त र परिचित व्यक्तिको सामूहिक हत्या घटना नेपाली समाजमा चुनौतीपूर्ण समस्याको रूपमा देखिएको छ। यसको ज्वलन्त उदाहरण संखुवा सोवा मादी नगरपालिका वडा नम्बर 1 उम्लिङ खोला गाउँमा एकै परिवारमा 6 सदस्यको हत्या घटना पनि हो। हजुरआमा नाता पर्ने 84 वर्षीय पार्वती कार्की, ठूलोबुवा 52 वर्षीय तेजबहादुर कार्की, ठूलीआमा 52 वर्षीय श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी 32 वर्षीय रञ्जना कार्की, नाति 11 वर्षीय दिपेन कार्की र नातिनी 7 वर्षीय गोमा कार्कीको हत्या भएको छ। सो हत्या घटनामा संलग्न अभियुक्त 26 वर्षीय लोकबहादुर कार्कीले ठूला बा तेजबहादुरले तल्लो स्तरको शब्द प्रयोग गरी गाली गलौज गर्ने भएकाले व्यक्तिगत रिसिभीका कारण हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। सामूहिक हत्या, मानसिक तनाव मुख्य कारण शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ। सरकारले एकै पटक 85 जना सहसचिवको सरुवा गरेको छ। विभिन्न शक्ति केन्द्रको दबावमा सरकारले एकै पटक ठूलो संख्यामा सहसचिव सरुवा गरेपछि स्थानीय सरकारका रूपमा रहेको प्रशासनमा हलचल पैदा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सहसचिवको सरुवा सूची कयौं पटक संशोधन भई मंगलबार मात्रै अन्तिम रूप दिइएको थियो। सामान्यले झन्नै 1.5 साता अघि मात्रै सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाएको थियो, तर सो सूचीमा व्यापक संशोधन भएको जनाइएको छ। स्रोतका अनुसार एकपटकको सरुवामा सहसचिवहरू आफै विभिन्न शक्ति केन्द्रमा दौड़िएर आकर्षक स्थानमा जान सफल भएका छन्। सरकारले विभिन्न निकायबाट गृह मन्त्रालयमा 14 जना सहसचिव पठाएको छ भने गृहबाट आधा दर्जन सहसचिवलाई अन्यत्र सरुवा गरिएको छ। यसै गरी भौतिक मन्त्रालय अन्तर्गत केही सहसचिवलाई सरुवा गरिएको छ भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकलाई पनि हटाइएको छ। सामान्यतया सहसचिवको सरुवाको प्रस्ताव मुख्य सचिवको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकार समक्ष गर्नुपर्ने कानूनी प्रावधान छ। तर सत्तारूढ दल निकटका विभिन्न राजनीतिक दल आबद्ध शक्ति केन्द्रकै सहसचिव सरुवाको सूची बनाएर अन्तिम रूप दिन थालेपछि प्रशासनमा विकृति बढ़ने चिन्ता प्रशासनले गरेका छन्। शक्ति केन्द्रको दबावमा 85 सहसचिवको सरुवा, प्रशासनमा हलचल शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर लेखेको छ। नेपाल बंगलादेश विद्युत व्यापार गर्ने सहमति शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर अन्तर्देशीय विद्युत व्यापार गर्ने सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान बीच सोमबार र मंगलबार भएको भर्चुअल बैठकले तत्कालका लागि भारतीय प्रसारण लाइन प्रयोग गरेर विद्युत व्यापार गर्ने सहमति भएको हो। ऊर्जा मन्त्रालयका प्रवक्ता मधु प्रसाद भेटुवालले छोटो अवधिका लागि भारतीय प्रसारण लाइन उपयोग गरेर सर्ट टर्म पावर ट्रेड गर्ने सहमति भएको बताएका छन्। नेपाल बंगलादेश विद्युत व्यापार गर्ने सहमति शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर लेखेको छ। बुद्धिजीवी ओरपर बस्छन्, गत वर्ष बनेको कानून उल्लंघन नगरेको, पाप कर्म नगरेको, झुटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य रूपमा कसम खानुपर्छ। सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम छ। स्थानीय भाषामा यसलाई धर्म समात्ने भनिन्छ। यसका लागि भुजङवासीले वर्षेनी भदौ अन्तिम साता सभा राख्छन्। यसलाई भदौ सभा भनिन्छ। करिब 400 घरधुरीका गाउँले बीच 4 दिन लगातार गरिएको सभा गत आइतबार सकिएको हो। भुजङ साबित गाविस हुँदा 9 वटै ओडाका एकै ठाउँमा रहेको गाउँ हो। यति बेला भुजुङलाई एउटै गाउँ एउटै गाविस भनेर चिनिन्थ्यो। यो कामको व्यवस्थापन गाउँमा गठित रीति थिस्ती व्यवस्थापन समितिले गर्छ। समितिमा बुद्धिजीवी, जनप्रतिनिधि, हरेक टोलका अगुवा, आमा समूह, युवा क्लबका अध्यक्ष लगायत रहन्छन्। समिति 25 सदस्यीय हुने गर्छ। समितिका अध्यक्ष कालबहादुर गुरूङका अनुसार सभामा घरमूलीले आफूसहितका आफ्ना परिवारले चोरी डकैती नगरेको, कसैको हानि नोक्सानी नपुर्याएको, आफ्ना वस्तुभावले अरूको खेतबाली नखाएको, बन्देज नलगाएको जस्ता नाममा कसम खाने गर्छन्। खुकुरीको धारमा बाचा कसम, आफ्नै कानूनमा बाँधिए भुजुङका 400 परिवार शीर्षकमा आज कान्तिपुरले अग्रपृष्ठमा खबर लेखेको छ। अब आजका पत्र पत्रिकाले सम्पादकीयमा लेखेका केही विषय संवादबाटै सहमति शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। एक साता अघि शुरू भएको संसदका बैठकहरू जनआकांक्षा अनुरूप नियमित रूपमा अगाडि बढ़न सकेका छैन। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीले संसदका दुवै सदन बैठकहरू अवरूद्ध गर्दै आएको छ। यसले संसदका नियमित काममा ठूलो अवरोध पैदा भएको छ। संवादबाटै सहमति गोर्खापत्रले सम्पादकीयमा यो विषय उठाएको छ। त्यस्तै गरी राजनीतिमा 70 वर्षे हद शीर्षक दिएर नागरिकले सम्पादकीय लेखेको छ। प्रमुख राजनीतिक दलमा भावी नेतृत्व चर्चा चलिरहेको छ तर नेतृत्वको सहज हस्तान्तरण यति बेला सम्भव छैन जति बेलासम्म उपल्लो पदमा रहेका पाका नेताहरूले आफूलाई अलग गर्दैनन्। त्यति बेला सबैजसो दलमा 70 दशकमा हिँडिरहेका नेताहरूले हालीमुली गरिरहेका छन्। नागरिकले सम्पादकीयमा लेखेको छ, सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा बिचौलिया र कर्मचारी छुट्याउन गाह्रो पर्छ। मालपोत नापी यातायात कार्यालयमा अड्डा कर्मचारीले भन्दा छिटो बिचौलियाले भेट्ने गरेका छन्। ती कार्यालय अघि सेवाग्राही बिचौलियाको तानातानमा पर्छन्। यस्तै दृश्य देखिने अर्को कार्यालय हो वैदेशिक रोजगार कार्यालय। ताँचल काठमाडौँमा रहेको यो कार्यालयमा बिचौलियाको बजार लाग्छ। सेवाग्राही सहजै कर्मचारीको पहुँचमा पुग्न सक्दैनन्। बीच बाटोमा नै छेकिन्छन् र साथी बोक्छन्। बिचौलियाको बिग बिगी शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ भने राजधानीले तालिबानमा देखिएको लचकता शीर्षकमा सम्पादकीय लेखेको छ। त्यस्तै गरी नीतिगत विचलनको आर्थिक अराजकता निम्तिन सक्ने शीर्षकमा कारोबारले सम्पादकीय लेखेको छ भने फासफुस नपारियोस् बालुवाटार जग्गा प्रकरण शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ। यिनै प्रसंगका साथ आजलाई कार्यक्रम अखबारको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै कार्यक्रमबाट म यशोदा अधिकारी विदा हुन्छु। हवस् त, नमस्कार।